تفسیر سورة زمر. سورة زمر مکی سورت ہے، اس کے 8 رکوع اور 75 آیات ہیں. سورة زمر جو ہے اس کے الفاظ اور کلمات کی تعداد ہے 1184 اور حروف کی تعداد ہے 4965. اس سورت کا مرکزی مضمون جو ہے وہ اخلاص للہ ہے، توحید کا پیغام ہے، اور دوسری بات کیا ہے کہ ہجرت حبشہ سے کچھ پہلے جب مکہ معظمہ میں ظلم و ستم شدت اختیار کر چکا تھا، تو یہاں پر جو ہے وہ مسلمانوں کو جو ہے وہ صبر کی تلقین کی گئی ہے، اور کہا ہے کہ اخلاص اختیار کرتے ہوئے، اللہ کی بندگی اختیار کرتے ہوئے جو ہیں وہ اپنے دین کو بچانے کے لیے نکل کھڑے ہوں. زمر جو ہے، اس سورت کا نام آیت نمبر 71 اور 73 میں آیا ہے. ایک دفعہ آیا ہے وَسِيقَ الَّذِينَ كَفَرُوا إِلَى جَهَنَّمَ زمرا، اور دوسری دفعہ آیا ہے وَسِيقَ الَّذِينَ اتَّقَوْا رَبَّهُمْ إِلَى الْجَنَّةِ زمرا. تو گویا کہ نیک لوگوں کے لیے بھی کہا گیا کہ وہ جنت میں گروہ در گروہ لے جائے جائیں گے، اور برے لوگوں کے لیے بھی کہا جا رہا ہے کہ وہ جہنم کی طرف زمرہ گروہ در گروہ ہانکے جائیں گے. تو زمر کے معنی ہوتے ہیں گروہ کے. اس سورت کی فضیلت کے بارے میں ایک بڑی خوبصورت حدیث ہمیں ملتی ہے، اور اس حدیث کو بخاری، مسلم اور ترمذی نے روایت کیا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اور اس حدیث سے ہمیں کیا بات پتہ چلتی ہے، کہ رسول اللہ صلی اللہ علیہ وسلم ہر رات کو سورۃ زمر اور سورۃ بنی اسرائیل کی تلاوت کیا کرتے تھے، ہر رات کو. تو اس سے اندازہ ہوتا ہے کہ سورۃ زمر جو ہے اس کی اہمیت کیا ہے، کیونکہ ایک طرف مسلمانوں کو جو ہے وہ دین اسلام کی وجہ سے کفار جو تھے وہ تنگ کر رہے تھے، اور دوسری طرف جو ہے اللہ تعالیٰ انہیں کہہ رہے ہیں کہ آپ میرے دین کی خاطر جگہ بھی چھوڑنی پڑے تو چھوڑ دو. تو آئیے دیکھتے ہیں سورۃ زمر کو. تنزیل الکتاب من اللہ العزیز الحکیم. تنزیل جو ہے اس کا روٹ ہے نون زا لام، اور اس کے معنی ہے اتارنا. اور آپ کو یہ بات پتہ ہی ہے کہ تنزیل جو ہے اس کے معنی صرف اتارنے کے نہیں ہوتے، بلکہ اہتمام کے ساتھ درجہ بدرجہ اتارنا. تنزیل اتارنا ہے الکتابی، اس کتاب کا. الف لام جو ہے اس نے معرفہ بنا دیا، اور الکتاب سے مراد ہے قرآن مجید. اس کتاب کا، قرآن کا اتارنا ہے. کس نے قرآن کو اتارا؟ کون ہے قرآن کو اتارنے والا؟ من اللہ العزیز الحکیم. بڑا خوبصورت انداز ہے، سورت کا آغاز ہے اور اللہ تعالیٰ کہہ رہے ہیں کہ اے کافرو، اے مشرکو، اے لوگو، کان کھول کر سن لو. تم اس کا کفر کر رہے ہو، اس کا انکار کر رہے ہو. یہ بات یاد رکھنا کہ یہ کتاب جو ہے وہ درجہ بدرجہ ضرورت کے مطابق موقع کی مناسبت سے اتاری گئی ہے، من اللہ، اللہ کی طرف سے. اور وہ اللہ، اس کا تعارف کیا ہے؟ العزیز الحکیم. وہ اللہ عزیز ہے، غالب. غالب ہونے کے معنی کیا ہیں؟ کہ جو اس کتاب کا انکار کرے گا، جو کتاب کو پیش کرنے والے رسول کا انکار کرے گا، وہ اللہ کا انکار کرے گا. اور جو اللہ کا، قرآن کا اور رسول کا انکار کرے گا، تو اللہ غالب ہے، تو اس کے انکار کی وجہ سے اللہ اس کو سزا دے گا. الحکیم، اور وہ حکیم بھی ہے، اس کے فیصلے محکم ہیں، اس کے فیصلے مضبوط ہیں، پختہ ہیں، اور حکمت پر مبنی ہیں. तो अब ये है कि अल्लाह जो सजा देगा तो फौरन क्यों नहीं दे रहा, इसलिए कि अल्लाह के फैसलों में बड़ी हिकमत है। तो यहां पर बड़े खूबसूरत अंदाज में अल्लाह ताला जो है एक तरफ जो है वो डरा रहे हैं कि जो चाहे अल्लाह करे, और इसके बावजूद वो लोगों को पकड़ नहीं रहा, तो इसका ये नहीं मतलब कि वो बेबस है, बल्कि ढील देने का मकसद ये है कि ये हिकमत के तकाजे हैं अल्लाह के, जो अल्लाह ने लोगों को ढील दे रखी है। तंजीलुल किताबी मिनल्लाहिल अजीजिल हकीम। आप जरा तसव्वुर करें कि मक्का की गलियां रसूल अल्लाह का कुरान की दावत को पेश करना और अहले मक्का का इनकार करना और जुटलाना और मुसलमानों को मारना पीटना और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कभी जादूगर, साहिर, काहिन, शायर, मजनू और दीवाना कहना, और कभी कुरान को कहना कि ये कहानत है, ये तो दीवाने की बढ़ है, या ये कहना कि ये जो है ये तो शायरी की किताब है, और ये आपको कोई आके सिखा जाता है। तो अल्लाह ताला बड़े जबरदस्त अंदाज में तारुफ करवा रहे हैं कि ये अल्लाह की नाजिल की हुई किताब है, वो अल्लाह जो गालिब और हिकमत वाला है। इन्ना अनजलना, बेशक हमने इसको नाजिल किया है। पहले तंजील कहा, अब कहा इन्ना अनजलना, बेशक हमने इसको उतारा है, हमने इसको नाजिल किया है। तो इसका मतलब क्या है कि इस किताब को हमने नाजिल किया है, इलैका, आपकी तरफ, का की जमीर आई है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की तरफ, और क्या नाजिल किया आपकी तरफ, अल किताबा, खास ये किताब है, आम किताब नहीं है, और ये है कुरान मजीद। तो ये कुरान मजीद हमने आपकी तरफ नाजिल की है, बिल हक की, हक के साथ। इसका मतलब क्या है कि कुरान मजीद जो हमने आपको दिया है, आपकी तरफ जो नाजिल किया है, ये हक है। गोया के ये किताब मजीद जो है ये कोई मामूली किताब नहीं है, बल्कि इसकी हैसियत कौले फैसल की है, फैसला करने वाली है, हक है। और क्या फैसला करती है किताब, फबुदिल्लाह, बस आप इबादत कीजिए। कैसे इबादत कीजिए, मुखलिसन, खालिस होकर, लहू उसी अल्लाह के लिए, अद्दीन दीन को, तो आप अल्लाह के लिए अपने दीन को खालिस करके जो है वो इबादत कीजिए। तो आप देख लीजिए कि यहां पे क्या बात कही जा रही है कि एक तरफ अल्लाह की इबादत और दूसरी तरफ इबादत खालिस करके। तो अहम बात क्या है कि फबुदिल्लाह ऑर्डर का सीगा है और इबादत के मानी समझने चाहिए, अब्द से है, और अब्द का मतलब क्या होता है, गुलामी, आजादी के मुकाबले में गुलामी होती है ना। तो यहां पे क्या कहा जा रहा है कि अल्लाह की जो है वो गुलामी करनी है, अल्लाह की अतात करनी है, और अल्लाह की पूजा और परस्तिश करनी है, और ऐसे करनी है जैसे किसी की नौकरी की जाती है। अब आजादी खत्म हो गई, उसने अपना बना के छोड़ दिया, क्या असीरी है, क्या रिहाई है। और इबादत की तारीफ क्या है, इबादत की, इबादत की तारीफ है अत्तातु माल खदू। ये मैंने पहले भी आपको बात बताई थी, लिसानुल अरब में इबादत की यही तारीफ है, अल इबादतु अत्तातु व मानिल इबादतु फिल लुगतिल, लुगत में इबादत के मानी क्या है, अत्तातु माल खुदू, के इबादत करना और खुदू के साथ, आजी के साथ, इंतसारी के साथ, बिला चूनो चरा अल्लाह की इबादत करना। तो अल्लाह की इबादत करनी है, क्या, क्यों, कैसे, इस तरह नहीं, बस अल्लाह का हुक्म आ गया और फिर अल्लाह की बंदगी शुरू कर दें। और जो इबादत करनी है उसकी खास शर्त है कि अतात खालिस करनी है, मिलावट कोई नहीं होनी चाहिए, ना नफ्स की पूजा, ना शैतान की, ना रिश्तेदारों की, ना बाओ अजदाद की रस्मों की, ना पीयर प्रेशर, कुछ भी नहीं, मुखलिसन, खालिस होकर, लहुद्दीन, दीन को उसी के लिए। और दीन जो है यहां बहुत अहम है, दीन के क्या मानी है, दीन के एक मानी जो है वो है अतात और फरमाबरदारी के, गुलामी के, इन्न दीन इंदल्लाहिल इस्लाम, तो अतात, फरमाबरदारी और गुलामी का तरीका अल्लाह के नजदीक क्या है, इस्लाम है ना। दूसरे इसके मानी क्या है, मालिकी यौमिद्दीन, के रोजे जजा का वो मालिक है। और एक इसके मानी और क्या है, ये लफ्ज जो है गलबा इक्तदार सियासत के लिए भी इस्तेमाल किया जाता है। तो इस दुनिया में जो गलबा और इक्तदार है वो अल्लाह का है, तो उसी को गालिब मानते हुए उसकी इबादत करनी है। और इबादत और बंदगी का जो तरीका इख्तियार करना है वो क्या करना है, वो जो अल्लाह को पसंद है। तो दीन यहाँ पे इबादत के मानी में इस्तेमाल हुआ है, और अल्लाह ताला कह रहे हैं कि अल्लाह की बंदगी करो उसी के लिए खालिस करते हुए। खबरदार, दीन खालिस अल्लाह का हक है। इसका मतलब ये है कि ये नहीं है कि बीच में किसी और का नाम भी आए। और बड़ी ये खूबसूरत हदीस है कि हदीस से क्या पता चलता है, इब्ने मर्दुया ने यजीद से नकल किया कि वो कहते हैं कि एक शख्स ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पूछा, हम अपना माल देते हैं इसलिए कि हमारा नाम बुलंद हो, क्या हमें इस पर कोई अजर मिलेगा? हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया नहीं। इसने पूछा अगर अल्लाह के अजर और दुनिया की नामवरी दोनों की नियत हो? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला कोई अमल भी कबूल नहीं करता जब तक वो खालिस उसके लिए ना हो। इससे क्या बात पता चलती है कि इबादत तो करनी है, लेकिन अगर कोई शख्स जो है वो इबादत करता है, और इस हदीस से हमें क्या बात पता चलती है, यहां तक के वो खैरात करता है, और खैरात करते वक्त वो ये भी चाहता है कि मैं अल्लाह के लिए खैरात कर रहा हूं, और साथ ये भी चाहता है कि लोग कहें कि वाह भी वाह कितना सखी है, तो क्या हमें अजर मिलेगा? रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि नहीं, क्योंकि जब तक कोई अमल खालिस अल्लाह के लिए ना किया जाए उसका अजर नहीं है। क्योंकि मिलावट होगी ना नीयत में, कि नीयत के अंदर दो बातें जो है वो शामिल हो गई। तो इससे जो है फिर क्या बात पता चलती है कि नीयत में जो है वो इखलास होना चाहिए। नीयत में हो खुलूस तो मंजिल है दो कदम, गालिब हो मसलहत तो हर एक मरहला तवील। तो एक बात याद रखिएगा कि अल्लाह को वो अमल मतलूब है जो खालिस अल्लाह के लिए हो, और उसके अंदर जो है किसी किस्म का कोई दिखावा जो है वो ना किया जाए। और आप सबको वो हदीस तो आती ही है, इन्नमल आमालु बिन्नियात, कि अमलों का दारो मदार जो है वो नियतों पर है। तो क्या करना है कि हमें जो है वो अपनी नियतें जो हैं वो उनको दुरुस्त करना है, और इखलास इबादत के अंदर जरूरी है। आप देख लीजिए, पहली बात ये पता चली कि इबादत दरअसल अल्लाह का हक है, दूसरी बात ये पता चली कि इबादत में किसी को शरीक नहीं कर सकते, इखलास के बगैर इबादत अल्लाह के यहां कबूल ही नहीं होगी। तो ये बात जो है वो बहुत जरूरी है। अल्लाह खबरदार, लिल्लाहिद्दीनुल खालिस, अल्लाह के लिए है इबादत खालिस। तो एक अल्लाह की बंदगी करनी है, शिर्क नहीं करना, खालिस बंदगी। वल्लज़ीन तख़ज़ु मिन दूनिही औलिया, और वो लोग जिन्होंने बनाए मिन दूनिही अल्लाह के सिवा, ही की जमीर अल्लाह के लिए आया, क्या बना लिया, औलिया, वली की जमा है औलिया, और ये लफ्ज इस्तेमाल होता है दोस्तों के लिए। तो अल्लाह ताला कहते हैं कि कुछ लोग ऐसे हैं कि उन्होंने अपनी बंदगी में मिलावट की हुई है, अमेजिश कर ली है, तो उन्होंने बंदगी में इबादत में अल्लाह के साथ और भी अपने माबूद बनाए हैं। और जब उनको समझाया जाता है कि तुमने अल्लाह के सिवा और माबूद बनाए हैं तो क्यों बनाए हैं, तो वो क्या जवाब देते हैं, मा नाबुदुहुम, नहीं हम इबादत करते इनकी, इल्ला मगर लियुकर्रिबूना इलल्लाहि ज़ुल्फ़ा, तो हमने ये जो माबूद बनाए हैं, हमारे जो दूसरे खुदा हैं, तो इनकी क्या वजह है कि हमने तो इसलिए माबूद बना रखे हैं या औलिया बना रखे हैं कि मा नाबुदुहुम, नहीं हम इनकी इबादत करते मगर, कि हम तो इनकी सिर्फ इसलिए इबादत करते हैं। तो इसके लिए वो दो बातें कहते हैं, एक क्या है, ये युकर्रिबूना, ताकि हमें ये कुर्ब दे दें, हमें करीब कर दें, इल्लल्लाह अल्लाह की तरफ, اور دوسری بات کیا ہے کہ زلفا, زلفا. تو دیکھ لیتے ہیں کہ قرب اور زلفا جو ہے ان کے کیا معنی ہیں. تو اللہ تعالیٰ نے قریب اور نزدیک کے لیے قرآن میں 7 لفظ استعمال کیے ہیں. تو یہ قرب جو ہے نا اس کا دوسرا درجہ ہے, اور اس کے معنی ہوتے ہیں فاصلے میں قریب ہونا, یا مدت میں قریب ہونا, یا پھر یہ کہ نسب میں قریب ہونا, یا پھر منزلت میں, سب چیزوں میں قریب ہونے کی. جیسے کسی کا نسب میں قریبی تعلق ہو تو بھی قرب ہے, اور یا پھر یہ کہ فاصلہ ذرا کم ہے تو بھی قریبی ہے کوئی. لیکن زلفا جو ہے اس کا 7 میں سے 5واں درجہ ہے. زلفا کے معنی ہوتے ہیں درجے اور مرتبے میں نزدیک ہونا, گویا کہ قدر و منزلت میں قریب ہونا. تو یہاں پر اہل مکہ جو تھے ان کے بارے میں بتایا جا رہا ہے کہ جب ان کو سمجھایا جاتا کہ تم شرک کیوں کرتے ہو, تو وہ یہ کہتے کہ ہم تو مانتے ہیں کہ اللہ ہمارا خالق ہے, اللہ ہی اصل میں رازق ہے, اللہ مدبر ہے, یہ تو ہم مانتے ہیں, ہم دوسروں کی عبادت تھوڑی کرتے ہیں. ما نعبدہم, ہم ان کی عبادت تھوڑی کرتے ہیں, بلکہ ہم کیا کرتے ہیں, ہم ان کی جو پوجا پاٹھ کرتے ہیں, یہ جو ہمارے بت ہیں, ہو سکتا ہے کہ شاید ان کے ذریعے ہمیں اللہ کا قرب حاصل ہو جائے, اللہ کے ہمیں یہ قریب کر دیں, ان کی وجہ سے ہم بھی اللہ کے قریب ہو جائیں, یا یہ اللہ کے پاس ہماری سفارش کر دیں. جیسے سورۃ یونس آیت 18 میں ہے, ہاؤلائی شفعاؤنا عند اللہ. تو وہ یہ ماننے کے لیے تیار نہیں تھے کہ ہم ان کی عبادت کرتے ہیں, بلکہ وہ یہ کہتے تھے کہ دراصل خالق بھی اللہ ہے, معبود بھی اصل میں اللہ ہی ہے, اور اب اللہ تو اتنا اعلیٰ اتنا اچھا, ہم کہاں ہماری ان تک رسائی اللہ تک. اب کیا ہے کہ ان بزرگ ہستیوں کے ذریعے سے ہماری دعائیں, ہماری التجائیں, ہماری ضرورتیں ان تک پہنچ سکتی ہیں, اور یہ ہماری بزرگ ہستیاں جو ہیں وہ کیا کریں گی, ہمیں اللہ کے قریب کر دیں گی. اس طرح اللہ کی نظروں میں ہمارا ایک درجہ اور ایک مرتبہ جو ہے وہ ہو جائے گا. اللہ رب العزت جو ہیں ان کی اس بات کی کیسے نفی کرتے ہیں, کیسے جو ہیں بتاتے ہیں, اللہ تعالیٰ کہتے ہیں ان اللہ یحکم بینہم, بے شک اللہ تعالیٰ فیصلہ کرے گا ان کے درمیان, کہ اللہ تعالیٰ جو ہے ان کے درمیان فیصلہ کرے گا. کون سے؟ جو شرک کرنے والے ہیں, شرک کرنے والے ان کے درمیان فیصلہ کرے گا. فی ما ہم فیہ یختلفون, اور فی ما اس کے معنی کیا ہیں, کہ ان کے درمیان اور میں جو وہ, فیہ اس میں یختلفون وہ اختلاف کرتے ہیں. تو ان کے درمیان اور ایمان لانے والوں کے درمیان, کیونکہ ایمان لانے والوں سے یہ اختلاف کرتے تھے نا, تو اللہ ان کے درمیان اور ایمان لانے والوں کے درمیان جو ہے وہ قیامت کے دن فیصلہ کرے گا. دنیا میں تو یہ مان ہی نہیں رہے اہل مکہ شرک کر رہے ہیں, مان ہی نہیں رہے کہ اہل ایمان حق پر ہیں, تو قیامت والے دن اللہ تعالیٰ ہی فیصلہ کرے گا. فیما ہم فیہ یختلفون, جس میں وہ ہیں اور یہ ہیں, ان دونوں کے درمیان اللہ قیامت کے دن جو ہے وہ فیصلہ کرے گا. ان اللہ لا یہدی من ہوا کاذب کفار, بے شک اللہ نہیں ہدایت دیتا کس کو, من ہوا جو ہو, جس کے اندر دو برائیاں پائی جاتی ہو نا, اللہ ان کو ہدایت نہیں دیتا. نمبر ایک وہ جھوٹا ہو, اور نمبر دو وہ منکر اور نشکرا ہو. تو کفر کے ایک معنی ہوتے ہیں انکار کرنا, اور دوسرے معنی ہوتے ہیں نشکری کرنا. اللہ تعالیٰ ایسے لوگوں کو راہ راست پر نہیں لایا کرتا جو کہ جھوٹے بھی ہوں اور اس کے ساتھ کافر بھی ہوں. تو اب آپ دیکھیں کہ دلائل موجود ہیں, کائنات سے بھی دلائل موجود ہیں, عقلی بھی اور نقلی بھی, لیکن اس کے باوجود یہ لوگ ہدایت نہیں لا رہے, تو اللہ ان کے بارے میں قیامت کے دن جو ہے وہ فیصلہ کرے گا. اور ان کا یہ کہنا کہ یہ ہمارے بت جو ہیں یہ اللہ کے ہمیں قریب کر دیں گے, اور ان کا شرک کرنا, رسول کی بات نہ ماننا, اور ساتھ ہی اللہ تعالیٰ اس بات کا بھی اعلان کرتے ہیں کہ بے شک میں ہدایت نہیں دیتا. تو یہ ہدا یہدی کا معنی کیا ہوتا ہے, کسی کو جو ہے کسی کو رہنمائی کرنا, کسی کو راستے پر چلانا. اور قرآن میں جگہ جگہ یہ بات پتہ چلتی ہے کہ وہ لوگ جو جھوٹے اور نشکرے ہوتے ہیں, ان کو اللہ پھر رہنمائی نہیں دیتا. تو اللہ کن کی رہنمائی کرتا ہے؟ جو جھوٹے نہ ہو. تو انہوں نے کیا جھوٹ باندھا تھا؟ انہوں نے اپنے معبودوں کو، اپنے بتوں کو اور اپنے ہاتھوں سے بنائے ہوئے خداؤں کو جو ہے وہ اللہ کے ساتھ شریک کر لیا، کوئی دلیل بھی نہیں. اور کفار، یہ بھی مبالغے کا صیغہ ہے، اس کا مطلب کیا ہے کہ نعمتیں تو اللہ نے دی، اب یہ تعریف کے گن دوسروں کے گارے ہیں اور مشرکوں کو اس کے ساتھ جو ہے وہ شامل کرتے جا رہے ہیں. تو یہ ہیں جھوٹے اور یہ ہے نشکرے. تو کیا بات پتا چلی عمل کے لیے؟ کہ نمبر ایک، توحید خالص چاہیے، بندگی میں کچھ اور ملاوٹ نہیں چاہیے کہ تھوڑا زمانے کو خوش کر لیں، تھوڑا دل کو خوش کر لیں، تھوڑا رشتہ داروں کو خوش کر لیں، تھوڑا دوستوں کو خوش کر لیں، پیئر پریشر، تھوڑا جو ہے وہ دنیا میں جو سکہ چل رہا ہے، جو فیشن چل رہا ہے اس کو خوش کر لیں. نہیں، ایک اللہ کی بندگی ہر چیز میں. کل جس کا اعلان کیا تھا کوہ صفا پہ آقا نے، آج بھی وہ سچائی لوگوں سب سے بڑی سچائی ہے نا. ہائے وہ لوگ تھے، کیسے وہ لوگ تھے، چھوڑ دی زندگی بندگی کے لیے، ایک تو بھی تو ہے ایک میں بھی تو ہوں، ہائے افسوس ہوں، چھوڑ دی بندگی زندگی کے لیے. تو کیا کرنا ہے؟ ایک اللہ کی بندگی کرنی ہے. اور جو جھوٹ بولتا ہے اور ہوتا ہے نہ شکرا، اللہ اس کو ہدایت نہیں دیتا. لو اراد اللہ، اگر اللہ ارادہ کرتا، اگر اللہ چاہتا، ان یتخذ کے وہ بنائے ولدن بیٹا. اور آپ کو پتا ہے ولد کا لفظ اسم جنس ہے اور یہ ہر طرح کی اولاد کے لیے استعمال ہوتا ہے. اور یہاں پہ کہا جا رہا ہے کہ اگر اللہ کا ارادہ ہوتا کہ اس کی اولاد ہو، لاستفا، تو وہ انتخاب کرتا، مما، اس میں سے جو، یخلقو، وہ پیدا کرتا ہے، ما یشاؤ، جو وہ چاہتا. تو اگر اللہ تعالیٰ کا یہ ارادہ ہوتا کہ وہ اپنی مخلوقوں میں سے اپنے لیے کسی مخلوق کو چن لے، تو وہ جس جو چاہتا، جس کو چاہتا اپنے لیے چن لیتا. کیونکہ اہل مکہ جو تھے وہ کیا کہتے تھے؟ وہ یہ کہتے تھے کہ فرشتے اللہ کی بیٹیاں ہیں، ہے نا. تو اللہ تعالیٰ کہتے ہیں کہ اللہ نے جو ہے وہ کسی کو بھی اپنی اولاد نہیں بنایا. اور اہل مکہ، تم فرشتوں کو میری بیٹیاں کہہ کر پھر ان کو، ان کی عبادت کرتے ہو اور اللہ کے قرب کا فرشتوں کو ذریعہ سمجھتے ہو. تو اگر اللہ نے اولاد بنانے کا ارادہ ہی کیا ہوتا تو بیٹیاں کیوں بناتا؟ وہ جس کو چاہتا اپنی مخلوقات میں سے جو بہتر سے بہتر چیز ہوتی اپنی اولاد کے لیے منتخب کر لیتا، لصفا. اور آپ کو پتا ہے نا، مصطفیٰ یا اصطفیٰ اور صفا کے معنی ہوتے ہیں کہ کسی کو پاکیزگی کی وجہ سے، طہارت کی وجہ سے چن لیا جائے. مما یخلقو ما یشاء، مما یخلقو ما یشاء، جو وہ چاہتا پیدا کرتا، سبحانہ. لیکن بات کیا ہے؟ وہ پاک ہے. اصل بات کیا ہے کہ اللہ تعالیٰ جو ہے وہ تو ہے ہی پاک، وہ تو منزہ ہے، اس کی اولاد ہی نہیں ہے. هو اللہ الواحد القہار، وہ اللہ ہے ایک، اور اس کے ساتھ جو ہے وہ قہار. اس کے معنی یہ ہیں کہ اللہ ایسی نسبتوں سے پاک ہے، اس کو کوئی ضرورت نہیں ہے اولاد کی، وہ منزہ ہے، کسی بیٹے بیٹی یا شریک اور مددگار کی ضرورت نہیں ہے. اللہ الہ ہے وہ، الواحد تنہا، اکیلا، اور قہار، پوری کائنات کو وہ قابو میں رکھنے والا ہے، پوری کائنات کو جو ہے وہ اس پر گرفت کرنے والا ہے. اس سے کیا بات پتا چلتی ہے؟ کہ اللہ بڑا زبردست ہے، کوئی نہیں ہے جو اللہ کو بے بس کر دے. پھر اللہ تعالیٰ دلیل دیتے ہیں اپنی وحدنیت کی، اپنی توحید کی، اپنا تعارف کرواتے ہیں، اپنے بارے میں بتاتے ہیں کہ یہ جو شرک کا تمہارا عقیدہ ہے یہ غلط ہے. اللہ تعالیٰ کہیں جا کر بیٹھ نہیں گیا، بلکہ کیا ہے، خلق السماوات والارض، پیدا کیا اس نے آسمانوں کو اور زمین کو. تو خالق کون ہے؟ اللہ، واحد القہار، آسمانوں کو بھی پیدا کیا اور زمین کو بھی. اور کیسے پیدا کیا؟ بالحق، کی حق کے ساتھ. حق کا مطلب کیا ہے؟ بغیر مقصد کے پیدا نہیں کیا. آسمان اور زمین پیدا کرنے کا ایک مقصد ہے، کیونکہ اللہ خود حق ہے اور اس کے فیصلے ہیں حکیمانہ، عادلانہ. اور اللہ کی یہ خالقیت کی شان کے خلاف ہے کہ وہ کوئی چیز پیدا کرے اور ایسے ہی پیدا کر دے. پھر آگے مزید بتایا، یکور اللیل علی النہاری، کہ وہ लपेटता है रात को दिन पर, वयुकव्विरु नहारा अलल लैली, और दिन को रात पर। और आप देख लीजिए कि यहाँ पे युकव्विर लफ्ज इस्तेमाल किया गया है, काफ मौरा कौर जो है ये इसका रूट है, और इसके अंदर दो बातें पाई जाती हैं, नंबर वन तजम्मो, नंबर दो गुलाई। तजम्मो का मतलब क्या है? जमा करना, जमाना, ऊपर तले घुमाना। और गुलाई का मतलब क्या है? कि जैसे गुलाई में लपेटना और जमाते जाना। जैसे मसलन आप देखें, जैसे पगड़ी नहीं होती, जैसे पगड़ी होती है और पगड़ी को लपेटा जाता है और सर सर पर लपेटा जाता है, तो पगड़ी या अमामा है तो उसको जब लपेटा जाता है तो क्या किया जाता है? एक तह पर दूसरी तह जमाई जाती है, एक तह पर दूसरी चीज जो है वो घुमाई जाती है, ऊपर तले उसको घुमाया जाता है। तो इसी तरह एक तारल फर्श, घोड़े का अपनी दुम को घुमाना। अच्छा, अब यहां पर जो है क्या चीज है जो कि कौर के लिए इस्तेमाल की गई है? ओवरलैप की जा रही है ना, एक चीज को दूसरी चीज पर चक्कर देकर कॉइल की तरह बांधा जा रहा है, दिन और रात जो है उनको जो है वो लपेटा जा रहा है, ऊपर तले घुमाया जा रहा है। कब ये मुमकिन है? जब जमीन की साख जो है वो गोलाई पर हो। और इसका ये नहीं मतलब कि कुरान ये कह रहा है कि जमीन गोल है, क्योंकि आपको पता ही है कि जमीन जो है वो स्फेरिकल है। तो मानी क्या है इसके कि अल्लाह ताला ने आसमानों और जमीन को बरहक पैदा किया है, और इस वजह से वही दिन पर रात और रात पर दिन को लपेटता है। क्या होता है कि जमीन जब सूरज के गिर्द गर्दिश करती है, चक्कर लगाती है, तो उसका जो चक्कर लगाना है तो उससे कुछ हिस्सों पर जो है वो दिन होता है, कुछ पर रात होती है, ओवरलैपिंग। अब ये तो साइंस भी इसको प्रूफ कर रही है ना, तो ये बात है जिसे हमें पता चलता है, क्योंकि अल्लाह ताला कहते हैं वल अर्द बादा ज़ालिका दहाहा, और जमीन को अल्लाह ताला ने जो है वो बिछा दिया। सूरत नंबर 79 आयत नंबर 30, इसके मानी क्या है? असल में अरबी इबारत में दहाहा का लफ्ज इस्तेमाल हुआ, और इसका मतलब शुतुरमुर्ग का अंडा भी होता है। शुतुरमुर्ग का अंडा जो है कैसे होता है कि अंडे की इसकी शक्ल जो है वो जमीन की साख से मुशाबियत रखती है, यानी इससे साबित ये हुआ कि जमीन जो है वो क्या है कि शुरू में ये साइंसदान कहते थे कि जमीन चिपटी है, पहले ये कहते थे ये चलती भी नहीं है। तो बात क्या पता चली कि आसमान और जमीन को हक के साथ पैदा किया, बामकसद पैदा किया, रात जो है वो दिन को जो है वो लपेट लेती है, है ना, युकव्विरुल लैला, कि वो लपेटता है रात पर, युकव्विरुल लैला अलन नहार, कि लपेटता है रात पर दिन, और युकव्विरुन नहारा अलल लैल, और लपेटता है दिन पर रात, जैसे एक पगड़ी और अमामा जो है ना लपेटा जाता है, तो इस तरह रात की इतनी बड़ी चादर और दिन की इतनी बड़ी चादर जो है अल्लाह ताला लपेट देता है, तय बर तय उसको जमाता चला जाता है। एक होता है ना लिफाफा, लफ लफ का मतलब होता है एक चीज पर दूसरी चीज रख देना, लिफाफा। लेकिन यहां पे क्या कहा कि युकव्विर कवर करना, तय पर तय जमाना, ऊपर तले घुमाना, तो ये अल्लाह करता है। और अल्लाह फिर क्या करता है, वसखर अशम्स वल कमर, और इसने मुसखर किया सूरज को और चांद को, कि सूरज और चांद जो है वो अपने अपने काम पर लगे हुए हैं, अल्लाह की बंदगी कर रहे हैं, अल्लाह की अतात कर रहे हैं। सूरज निकलता है और चांद भी निकलता है, कुल्लू यजरी, सब चल रहे हैं, ये अजली मुसम्मन, एक वक्त मुकर्रर तक। कभी ऐसा नहीं है कि सूरज जो है वो दिन की बजाय कहे रात को निकलना है, या रात की बजाय कहे चांद के मैंने दिन को निकलना है। सूरज चांद को तंग नहीं करता, चांद दिन को जो है वो सूरज को तंग नहीं करता, अपने अपने ऑर्बिट में, अपने अपने दायरा कार में रहते हुए अल्लाह की बंदगी कर रहे हैं। अला हुवल अजीजुल गफ्फार, खबरदार सुनो, वही अल्लाह है एक भी और जबरदस्त भी, यानी वो अल्लाह जो है कैसा है, अजीज है, जबरदस्त है, गालिब है, और गफ्फार बहुत बख्शने वाला। पीछे कहा वाहिदुल कहार और यहां कहा अजीजुल गफ्फार, कि वो गालिब भी है और बख्शने वाला भी है। तो इसके मानी क्या है, इसके मानी ये हैं कि जो इनकार करेंगे तौहीद का, अल्लाह की खालकियत का, अल्लाह की ये तदबीर का, तो अल्लाह उनको सजा देगा, और जो तौबा कर लेंगे, अल्लाह की तरफ रजू करेंगे, गफ्फार, ये जो है ये मुबालगे का सीगा है, और इसके मानी ये हैं कि फिर अल्लाह बहुत बख्शने वाला है ना। तो अगर लोग शिर्क करते रहेंगे तो इसका मानी क्या है कि वो अल्लाह के पास रसाई तो हासिल कर नहीं सकते, जब उनके वो बुत उनको अल्लाह के करीब नहीं कर सकते, ना जुल्फा कोई दर्जा करीब का दे सकते हैं, तो फिर क्या है कि इनका जो शिर्क करना है इनको कुछ भी फायदा नहीं दे सकता। तो इन सारी बातों से, इन आयात से अमल का असूल हमारे सामने क्या निकला कि हम जो भी अमल करें हमारी नीयत ये हो कि हमें अल्लाह से इज्जत हासिल करनी है, अल्लाह के पास हमें मर्तबा चाहिए और मकाम चाहिए। और आप अपना जायजा लें इस बात पर कि मैं जब भी कोई काम करती हूं तो मेरी नीयत क्या होती है। रोजे रख रही हूं तो नीयत क्या है, खैरात कर रही हूं तो मेरी नीयत क्या है, किसी की मदद कर रही हूं तो मेरी नीयत क्या है, कि लोगों से उसका मैं अजर चाह रही हूं या कि अल्लाह से। अगर लोगों से मैं इज्जत चाहती हूं, वाह वाह चाहती हूं, या लोगों की नजरों में या उनके दिल में एक मकाम चाहती हूं, तो इसका मतलब है ये शिर्क है। और आप देख लें, है हमारे कोई अमल ऐसे जिसमें हम लोगों की नजरों में मकाम ना चाहें, जाहो मनसब ना चाहें? क्योंकि आमतौर पर इंसान जब अमल करता है तो वो जरूर जो है वो क्या चाहता है, वो चाहता है कि लोगों की नजरों में एक मकाम हो, एक इज्जत हो, और फिर लोगों से डरता है कि लोग क्या कहेंगे। तो यहाँ पे ये सारी आयात तौहीद खालिस का पैगाम दे रही हैं। और तौहीद खालिस क्या है? इखलासुल्लाह, एक अल्लाह के लिए अपने आप को मुखलिस कर लेना, ना डरना, ना दबना, ना झुकना, ना रियाकारी करना, ना किसी से कुछ और चाहना। फिर अल्लाह ताला जो है कायनात से और दलाइल देते हैं, खलककुम मिन नफ्सिन वाहिदतिन, पैदा किया तुमको एक नफ्स से। नफ्सिन वाहिदतिन के मानी क्या है कि इंसान, तुझे एक जान से पैदा किया, और एक जान से मुराद कौन है? हजरत आदम अलैहिस्सलाम। सुम्मा जाला मिन्हा ज़ौजहा, फिर बनाया इसने इससे, जोड़ा इसका, तो हजरत आदम अलैहिस्सलाम की पसली से बीबी हवा को जो है वो पैदा किया गया, जोड़ा बनाया। वंजला लकुम मिनल अनआमी, और नाजिल किया तुम्हारे लिए अनआम को। अब अंजला यहाँ पे जो है वो खलका के मानी में है, और पैदा किया तुम्हारे लिए मवेशियों को, समानियता आठ, अजवाज जोड़े, तो चारपायों में तुम्हारे लिए जो है वो आठ जोड़े जो है वो अल्लाह ताला ने रख दिए। और आप देख लीजिए कि ये जो है वो चार किस्म के जानवर हैं और आठ बन जाते हैं जोड़ा जोड़ा करके, मसलन इसका मतलब क्या है, भेड़, बकरी, ऊंट और गाय हैं ये चार, नर और मादा मिलकर आठ हो जाते हैं। सूरत अल अनाम आयत 143 और 144 में आप इसके बारे में पढ़ चुकी हैं। तो ऐ अहले मक्का, ऐ कुफ्र करने वालों, ऐ शिर्क करने वालों, और आज के दौर में भी शिर्क करते हैं, उन सबसे सवाल है कि बताओ ये किसने पैदा किए? अल्लाह ताला कहते हैं कि मैंने पैदा किया, कि इंसान में से भी जोड़ा जोड़ा मैंने बनाया, इब्तदा आदम अलैहिस्सलाम से की और बीवी हवा से, और उसके बाद जानवरों में भी ये मवेशी ये नाम जो है वो मैंने पैदा किए। यखलुकुकुम फी बुतूनी उम्महातिकुम, वो पैदा करता है, यखलुकुकुम वो पैदा करता है, फी बुतूनी में पेटो, बतन की जमा है बुतून, और पेट के लिए आता है कि वो पेटों में पैदा करता है, उम्महातिकुम तुम्हारी माओं के, खलकन एक तरह, मिम्बादे फिर इसके बाद, खलकिन दूसरी तरह। मानी इसके क्या हैं कि वो अल्लाह तुम्हारी माओं के पेटों में एक कैफियत के बाद दूसरी कैफियत पर बनाता है, पैदा करता है। फी जुलुमातिन सलास में, तीन तीन अंधेरों, सलास। और आप देख लीजिए, बतन की जमा बतून है, और की जमा है उम्महात, और जुल्मत की जमा है जुलुमात। तो यहां पर क्या बात बताई जा रही है کہ اللہ تعالیٰ اپنی قدرت، اپنی صنائی، اپنی خالقیت کا ایک اور تعارف کرواتا ہے، اور وہ کیا ہے کہ تمہاری ماؤں کے پیٹوں میں تین تین تاریک پردوں میں تمہیں ایک کے بعد ایک شکل جو ہے وہ دیتا چلا جاتا ہے۔ تو یہ تین پردوں سے مراد جو ہیں یہ کون سے پردے ہیں؟ تو اس سلسلے میں ہمیں کیا بات پتہ چلتی ہے، اور یعنی اتنے سال پہلے جو اللہ تعالیٰ نے بات کہی، آج سائنس بھی اس کو جو ہے وہ اس کو پروف کرتی ہے، اور کہتے ہیں کہ تین پردوں سے مراد ہے سب سے پہلے ماں کا پیٹ جو ہوتا ہے، پھر اس کے بعد جو ہے یوٹرس رحم، پھر اس کے بعد مشیمہ۔ مشیمہ سے مراد وہ جھلی جس میں بچہ جو ہے وہ لپٹا ہوا ہوتا ہے۔ تو اللہ تعالیٰ کیا کرتے ہیں کہ پہلے ماں کے پیٹ کا اندھیرا، دوسرے یوٹرس کا اندھیرا، پھر اس کے بعد مشیمہ کا اندھیرا، وہ جھلی یا پردہ جس کے اندر بچہ لپٹا ہوا ہوتا ہے۔ تو تین تین اندھیروں میں اللہ تعالیٰ کیا کرتا ہے کہ تمہیں ایک کے بعد دوسری ساخت جو ہے وہ دیتا چلا جاتا ہے۔ وہ ساخت کیا ہے؟ پہلے نطفہ، پھر علقہ، پھر مدغہ، پھر ہڈیوں کا ڈھانچہ جس کے اوپر گوشت کا لباس، اور ان تمام مراحل سے گزر کر انسان جو ہے وہ ایک کامل انسان جو ہے وہ بن جاتا ہے۔ پروفیسر ڈاکٹر کیتھ مور کے مطابق وہ یہ کہتا ہے کہ ہاں، جو بچہ ہے وہ کیا ہے کہ وہ تین جو ہے وہ اندھیروں میں ہوتا ہے۔ تو آج سائنس اور ڈاکٹری بھی اس کی جو ہے وہ تصدیق کرتی ہے، گو کہ قرآن اور اسلام اس کا محتاج نہیں ہے، پر ہم اپنے اس دل کا اور انسان کا کیا کریں کہ سائنس کہہ دے کہ ہاں یہ چیز ٹھیک ہے تو لوگ کہتے ہیں کہ ہاں بھائی اس میں بڑا فائدہ ہے۔ تو اصل بات یہ ہے کہ میرے اور آپ کے لیے اتنی ہی بات کافی ہے کہ یہ اللہ کی قدرت اور صنائی کی بہت بڑی نشانی ہے کہ اس نے تین تین اندھیروں میں جو ہے وہ انسان کو پیدا کیا۔ ذالکم اللہ ربکم، یہ ہے اللہ رب تمہارا، لہ الملک، اسی کے لیے بادشاہی ہے۔ اس کے معنی کیا ہیں؟ کہ یہ اللہ تعالیٰ تمہارا رب ہے تو یہی تمہارا بادشاہ ہے، اسی کی بادشاہت ہے۔ لا الہ الا ہو، نہیں کوئی معبود مگر وہی۔ تو ایک اللہ کی بندگی کرو، فَأَنَّا تُصْرَفُونَ، پھر کہاں تم بہکے چلے جاتے ہو، پھر کہاں تم مڑے چلے جاتے ہو۔ تو تصرفون جو ہیں اس کے معنی کیا ہیں؟ کہ کیوں تم حق سے منہ موڑتے ہو اور ہدایت کی بجائے گمراہی کی طرف تم جاتے ہو، کیوں توحید کو چھوڑ کر شرک کرتے ہو۔ ان تکفرو، اگر تم کفر کرو، اگر تم نشکری کرو، فَإِنَّ اللَّهَ غَنِيٌّ عَنْكُمْ، تو پس بے شک اللہ تم سب سے بے نیاز ہے۔ اس کے معنی کیا ہیں؟ کہ اگر انسان جو ہے وہ اللہ کا انکار کرے تو اس سے جو ہے اللہ بے نیاز ہے۔ اور اس سلسلے میں ایک بڑی خوبصورت حدیث ہے جس سے یہ بات پتہ چلتی ہے کہ اے میرے بندو، اگر تم سب کے سب، اگلے اور پچھلے، انسان اور جن، اپنے میں سے کسی فاجر سے فاجر شخص کے دل کی طرح ہو جائیں، تب بھی میری بادشاہت میں کوئی کمی نہ ہوگی۔ یہ حدیث جو ہے اس کو امام مسلم نے جو ہے وہ روایت کیا ہے۔ تو اس سے بات کیا پتا چل رہی ہے؟ کہ اگر تم کفر کرو، نشکری کرو، تو اللہ اس سے بے نیاز ہے۔ وَلَا يَغْضَى لِعِبَادِهِ الْكُفْرِ، اور ساتھ ہی جو ہے وہ دوسری بات کیا بتائی؟ اور وہ نہیں راضی ہوتا، اور وہ خوش نہیں ہوتا، لِعِبَادِهِ الْكُفْرِ، اپنے بندوں کے کفر کرنے سے۔ اور کفر کے معنی کیا ہیں؟ کہ اگر تم لوگ جو ہے وہ نشکری کرو اور اللہ کا حق ادا نہ کرو تو اللہ راضی نہیں ہوتا، اللہ پسند نہیں کرتا کہ اس کے بندے جو ہیں وہ منکر بن جائیں۔ وَلَا يَرْضَى، وہ راضی نہیں ہوتا، وہ خوش نہیں ہوتا، وہ خالق، وہ مالک، وہ رب، وہ بادشاہ، اور آئے انسانوں تم کفر اور شرک کرتے ہو، اس سے اللہ راضی نہیں ہوتا، ناراض ہو جاتا ہے، اور تمہارا کفر کرنا اللہ کو راضی نہیں کرتا۔ وَإِن تَشْكُرُوا، اور اگر تم شکر کرو گے اور اس کا حق مانو گے، يَرْضَاهُ لَكُمْ، تو اس کو وہ تمہارے لیے پسند کرے گا۔ تو اس کے معنی کیا ہیں؟ اور اگر تم شکر کرو تو اس کی وجہ سے وہ تم سے خوش ہو جائے گا۔ تو معنی کیا ہیں؟ یہ بڑی خوبصورت بات ہے جو یہاں بتائی جا رہی ہے۔ ایک بات کیا ہے؟ ایک ہے اللہ کی رضا اور ایک ہے اللہ کی مشیت۔ اللہ کی رضا کیا ہے؟ اللہ یہ چاہتا ہے کہ لوگ توحید کا راستہ اختیار کریں، اور اللہ کی مشیت کیا ہے کہ اللہ نے اختیار دے دیا ہے لوگوں کو کہ جو چاہے وہ کریں، اور اگر کوئی کفر کرتا ہے یہ اللہ کی مشیت ہے، یہ اللہ کی رضا نہیں ہے۔ مشیت کیا ہے کہ اللہ زبردستی تو کسی کو مسلمان نہیں بناتا نا، تو بات یہ ہے کہ اللہ تمہارے کفر کرنے سے راضی نہیں ہوتا، وہ راضی تو اس بات پر ہوتا ہے کہ لوگوں تم شکر کرنے والے بنو۔ پھر ساتھی کہا ولا تزرو وازرہ تم وزرا اخرا، اور نہیں تزرو بوجھ اٹھانے اٹھاتا، وازرہ تم بوجھ وزرا اخرا، تو گویا کہ ایک ہی مادے سے یہ چار مختلف جو لفظ ہیں بلکہ تین، اس سے کیا بات پتہ چلتی ہے؟ ولا تزرو، اور نہیں بوجھ اٹھائے گا۔ اصل میں نفس یہاں پہ لکھا ہوا نہیں، لیکن بعض جگہ پہ نفس بھی ہے، تو ولا تزرو اور نہیں بوجھ اٹھائے گا، وازرہ تن کوئی بوجھ اٹھانے والا، وازر ہے نا تو کوئی بوجھ اٹھانے والا بوجھ نہیں اٹھائے گا، وزرا بوجھ، اخرا دوسرے کا۔ تو جب قیامت آئے گی، جب حساب کتاب ہوگا، تو اس وقت کوئی کسی کے کام نہیں آئے گا، پھر ہوگا کیا؟ ثم الی ربکم مرجعکم، پھر تم اپنے رب ہی کی طرف جو ہے وہ لٹائے جاؤ گے۔ مرجع تو رجع، رجوع کرنا، لوٹنا، تو مرجعکم تم لٹائے جاؤ گے، پھر کیا ہوگا کہ تم لوٹنے والے ہو اپنے رب کی طرف۔ تو آج تم شرک کرتے ہو، پھر تم اللہ کی طرف جب لٹائے جاؤ گے تو ہوگا کیا؟ فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُونَ، پھر وہ تم کو بتا دے گا، بِمَا كُنْتُمْ تَعْمَلُونَ، کہ تم کیا کرتے رہے۔ اِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ، بے شک وہ جانتا ہے، کیا چیز جانتا ہے؟ صدور، سینوں کے رازوں کو اللہ جو ہے وہ جانتا ہے۔ تو اس سے جو ہے وہ کیا بات پتہ چلتی ہے؟ یہ آیتیں جو ہیں، یہ آیت نمبر 7 جو ہے، اس میں ایک طرف توحید کی دعوت ہے، دوسری طرف جو ہے جو حقیقت بڑے کھول کر ہمارے سامنے رکھ دی گئی کہ اگر ہم شکر کریں گے، توحید اختیار کریں گے تو اپنا ہی فائدہ ہے، اور تیسری بات یہ ہے کہ شرک کرنے سے، ناشکری کرنے سے اللہ راضی کوئی نہیں ہوتا، اللہ پسند بھی نہیں کرتا اور اللہ جو ہے وہ راضی بھی نہیں ہوتا۔ حالانکہ کافر شرک بھی کر رہے تھے اور یہ سمجھ رہے تھے کہ ہمارے معبود جو ہے وہ اللہ کے پاس ہمیں درجہ بھی دلا دیں گے اور ہماری سفارش بھی کر دیں گے۔ تو اس کے ساتھ ہی اللہ تعالیٰ نے ایک اور اہم بات کہی کہ قیامت کے دن کوئی کسی کا بوجھ نہیں اٹھائے گا، کوئی کسی کے کام نہیں آئے گا، کوئی سفارش نہیں ہے، اور ساتھ ہی یہ بات کہی کہ جب لوگ، ایسا نہیں ہوگا کہ دنیا میں لوگ رہیں، اللہ کی طرف ضرور جائیں گے لوگ، لٹایا جائے گا، اور پھر ہوگا کیا کہ ان کو بتا دیا جائے گا کہ انسان دنیا میں کیا عمل کرتا رہا، اور بتائے گا کیوں اللہ تعالیٰ، اس لیے کہ اللہ کی ذات کیسی ذات ہے، ان کل نفس لما علیہ حافظ، کہ اللہ تعالیٰ خوب جانتا ہے، کیونکہ اللہ نے ہر انسان پر ایک نگہبان مقرر کر دیا ہے۔ فلینظر الانسان مما خلق، اور اللہ تعالیٰ کہتے ہیں کہ وہ دن ایسا دن ہے کہ یوم تبل السرائر، سورۃ طارق کو آپ دیکھ لیں کہ پوشیدہ بھید جو ہیں وہ اس دن کھول دیے جائیں گے۔ جزا سزا کس چیز پر ہوگی؟ عملوں پر ہوگی، اور یہ عمل کس کون جانتا ہے؟ بذات الصدور، اللہ سینوں کے راز جانتا ہے۔ اور ہمیں صحیح بخاری کی روایت ملتی ہے کہ ہر بد عہدی کرنے والے کے سرین کے پاس ایک جھنڈا گاڑ دیا جائے گا اور اعلان کر دیا جائے گا کہ یہ فلاں بن فلاں کی غداری ہے، کسی کا عمل چھپا ہوا نہیں رہے گا۔ تو یہ بات جو ہے وہ بہت ڈرانے والی ہے۔